मुख्तसिर सही बुखारी में आज हमारा टॉपिक है किताब सुजूदुल कुरान, सजदा तिलावत और इसका तरीका। पेज है 384 और ये ग्रीन बुक है, बाकी अपनी अपनी बुक्स के हिसाब से देख सकते हैं। आपको तो कि कुरान पाक पढ़ने के दौरान कुछ आयात ऐसी हैं कि जिसपे नबी सल्लम का सजदा करना साबित है। हम उसके मुख्तलिफ अहकाम इसमें पढ़ेंगे, जिसमें पहला टॉपिक क्या है, सुजूद कुरान और इनके तरीके के मुतल्लिक जो वारिद है। मजा फी सुजूद कुरानी व सुन्नतुहा। अन अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह अन्हु काल करन नबी सल्लल्लाहु अलैहि वसल्लम अन नजम बिमक्का فسجد فيها وسجد من معه غير شيء أخذ كفا من خسي أو تراب فرفعه إلى جبهته وقال يكفيني هذا فرأيته بعد ذلك قتل كافرا رواه بخاري। حضرت عبداللہ بن مسعود رضی اللہ تعالی عنہ سے روایت ہے کہ انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے مکہ مکرمہ میں سورۃ النجم کی تلاوت کی تو سجدہ فرمایا، آپ کے ساتھ جو لوگ تھے ان سب نے بھی سجدہ کیا، علاوہ ایک عمر رسیدہ شخص کے کہ اس نے ایک مٹھی بھر کنکریاں یا مٹی لے کر اپنی پیشانی تک اٹھائی اور کہنے لگا، مجھے یہی کافی ہے۔ اس کے بعد میں نے اسے دیکھا کہ وہ بحالت کفر قتل ہوا۔ سورۃ النجم بہت زیادہ خوبصورت سورت ہے اور جس میں فلوئنسی بہت ہے۔ تو نبی صلی اللہ علیہ وسلم مکہ میں تھے، کچھ لوگ ہجرت کر کے حبشہ جا چکے تھے، تو جب آپ نے کھلی جگہ پہ بیٹھ کر تو سورۃ نجم پڑھی تو جو لوگ سن رہے تھے ان پر اتنا وجد طاری ہو گیا کہ مکہ کے لوگ حالانکہ مسلمان نہیں تھے وہ بھی آ کے بیٹھنے لگے، جیسے آج بھی اچھی آواز سے قرآن پڑھے تو اٹریکشن ہوتی ہے۔ جب آ کر بیٹھے اور اس میں اللہ تعالیٰ نے لات اور منات اور عزا اور وہ ساری باتیں ہوئیں، اس سورت کے آخر میں سجدہ تلاوت ہے، مکہ والوں پہ اتنا سحر طاری ہوا اور وہ اس طرح سے جس طرح کہنا چاہیے کہ مرسمرائز ہو گئے اس ماحول میں، انہوں نے بھی آپ کے ساتھ سجدہ کر دیا، سب نے کر لیا۔ لیکن اس آیہ حدیث میں ہم نے پڑھا ہے کہ ایک شخص جو تھا اس نے سجدہ نہیں کیا اور بعد میں وہ کفر پہ مر گیا۔ اس سجدے کے کرنے سے مکہ میں یہ خبر پھیل گئی کہ مکہ والے سارے مسلمان ہو گئے ہیں، تو جو لوگ حبشہ جا چکے تھے ہجرت کر گئے وہ خوشی خوشی واپس آ گئے، لیکن واپس آئے تو پتہ چلا کہ وہ خبر جھوٹی ہے۔ تو اس ساری بات کو سامنے رکھیں تو جو مسائل اخذ ہوتے ہیں، پہلی بات ہے کہ سجدہ تلاوت سنت ہے، فرض نہیں ہے، سنت ہے۔ قرآن پاک میں 15 سجدے ہیں، ٹھیک ہے، اور سجدہ تلاوت میں جو دعا پڑھی جا سکتی ہے وہ میں بولتی ہوں، آپ میرے ساتھ دہرائیے گا، اور یہ دعا آپ کو مجھے زبانی یاد ہونی چاہیے۔ سجدہ وجہی للذی خلقہ وشک سمعہ وبصرہ بحولہ وقوتہ۔ اس کا مطلب کیا ہے کہ سجدہ کیا میرے چہرے نے اس ہستی کو جس نے اس کو پیدا کیا، یعنی میرے چہرے کی تخلیق کی، وشکار پھاڑے سمعہ اس کے کان وبصرہ اور اس کی آنکھیں۔ یعنی جب بچہ پیدا ہوتا ہے تو آپ دیکھیے کہ یہ کٹس ہے نا، ہماری آنکھیں بند ہے لیکن ایک کٹ لگا تو آنکھ کھل گئی۔ اسی طرح کان کیا ہے؟ کٹس ہے نا، تو ہم یہاں اپنے کانوں اور آنکھوں کو کٹس کہتے ہیں۔ اگر یہ آنکھیں اللہ بند کر دے، ادھر سی دیا جاتا تو آنکھیں بھی بند ہوتی، کان بھی بند۔ تو انسان خاص طور پہ اپنے فیچرز کی بات کرتا ہے کہ میرا یہ چہرہ اللہ کے آگے کیوں نہ جھکے کہ جس میں اس نے اتنے پیارے کٹس لگا دیے، بحولی ہی و قوتی ہی، اپنی قدرت اور اپنی طاقت کے ساتھ۔ تو بہرحال جب مشرکین نے بھی اس پہ سجدہ کیا اور بعد میں پتہ چلا کہ جس شخص نے نہیں کیا تھا وہ کفر پہ مرا، تو اس سے پتہ چلتا ہے کہ بعض دفعہ اللہ تعالیٰ نان مسلم کو کچھ اشارے بھی دکھا دیتا ہے کہ جو ان کے اسلام میں آنے کا ذریعہ بن جاتے ہیں۔ پھر سورت سواد کا ایک سجدہ، یہ ایک بڑا انیوژل سا واقعہ آپ ابھی سنیں گے۔ سجدہ تو سواد، آپ کو پتا نا کہ سواد کے نام پہ ایک سورت ہے۔ عن ابن عباس رضی اللہ عنہما قال سواد لیس من عزائم السجود وقد رأيت النبي صلى الله عليه وسلم يسجد فيها۔ حضرت ابن عباس رضی اللہ تعالیٰ عنہما سے روایت ہے، انہوں نے فرمایا سورت سواد کا سجدہ ضروری نہیں ہے، البتہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو اس میں سجدہ کرتے دیکھا۔ اب اس میں ایک سجدہ ہے، اصل میں اس سورت کی جو تفسیر آپ اس میں پڑھیں گے نا تو اس سورت کو بھی سجدہ کرتے ہوئے دیکھا گیا تھا، ایک روایت میں آتا ہے۔ تو اس میں حضرت داؤد کے سجدے کی ذکر ہے جو کہ توبہ کے لیے تھا، تو اس کی پیروی میں ہم بطور شکر سجدہ کرتے ہیں، نسائی کی یہ روایت ہے۔ تو کیا پتہ چلا کہ سورت سواد کا جو سجدہ ہے وہ بھی باقی سجدوں کی طرح مسنون ہے، لیکن اگر کوئی نہیں کرتا تو گناہ نہیں ہے۔ پھر مسلمانوں کو مشرکین کے ساتھ سجدہ کرنا، حالانکہ مشرک پلید اور بے وضو ہوتا ہے، ابھی ہم نے سورۃ نجم کے واقعے میں پڑھا، تو کیا نان مسلم بھی سجدے کر سکتے ہیں؟ تو آئیے دیکھیے، سجود المسلمین مع المشرکین والمشرک نجس لیس له وضوء. وحدیثہ رضی اللہ عنہما ان النبی صلی اللہ علیہ وسلم سجد بالنجم تقدم قریب من روایت ابن مسعود وزاد فی هذه الروایہ وسجد معه المسلمون والمشركون والجن والانس رواه البخاری. حضرت عبداللہ بن عباس رضی اللہ عنہما سے ہی روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے سورۃ نجم میں سجدہ فرمایا، جو ابھی ابھی روایت اوپر گزر گئی جو ہم نے ابھی پڑھی ہے. اس روایت میں اتنا اضافہ کہ آپ کے ساتھ اس وقت مسلمانوں، مشرکوں، جنوں اور انسانوں نے سجدہ کیا. تو امام بخاری اس بات سے ایک دلیل لے کر آئے، بڑی اہم دلیل ہے، دیکھیے گا. کسی مشقت کے پیش نظر سجدہ تلاوت وضو کے بغیر کیا جا سکتا ہے، یہ مطلب ہے. تو پھر ظاہر ہے اگر مشرک کر سکتا ہے تو ایک عورت جو پیریڈس میں وہ بھی کر سکتی ہے. بعض لوگوں کا یہ خیال ہوتا ہے کہ پیریڈس میں ہم سجدہ کریں نہ کریں، ویسے ہی آپ بیٹھے ہوئے آپ سجدے کی پوزیشن میں تو ویسے بھی جا سکتے ہیں. نماز نہیں پڑھی جاتی، نماز کے اندر جو سجدے ہوتے ہیں وہ نہیں کیے جاتے، باقی تو کیے جا سکتے ہیں، ٹھیک ہے. لیکن بہرحال یہ ہے کہ جان بوجھ کے بے وضو نہیں ہونا چاہیے، اور بے وضو ہونے کی وجہ سے سجدہ چھوڑنا نہیں چاہیے، یہ مراد ہے. پھر ایک سوال آتا ہے کہ کوئی سجدے کی آیت پڑھے لیکن سجدہ نہ کرے، پھر کیا ہوگا، کیا گناہ ہوگا؟ من قرأ سجدۃ ولم یسجد، جس نے آیت سجدہ پڑھی مگر سجدہ نہ کیا، اس کے لیے کیا حکم ہے؟ عن زید بن ثابت رضی اللہ عنہ انہ قرأ للنبی صلی اللہ علیہ وسلم والنجم فلم یسجد فیہا. حضرت زید بن ثابت سے روایت ہے کہ انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے سورۃ نجم تلاوت کی تو آپ نے اس میں سجدہ نہیں فرمایا. تو اب ہر وقت سجدہ کرنا ممکن نہیں ہوتا، آپ کے میرے لیے کیا پتہ چلا کہ اگر مجبوری ہو، مشکل ہو تو سجدہ نہ کریں تو کوئی گناہ کی بات نہیں ہے، لیکن کر لیں تو اجر بہت ہے، ٹھیک ہے. پھر اسی طرح سجدہ تو اذا الشمس انشقت، یعنی اب یہ قرآن کی مختلف صورتوں میں جو سجدے اس کے دلائل لیے جا رہے ہیں کہ آپ میں کیسے کہہ سکتا ہے کہ سورت سواد میں سجدہ ہے، آپ اور میں کیسے جانے کہ سورت انشقت میں سجدہ ہے، کیونکہ اس کی دلیل ہمارے سامنے لکھی ہوئی ہے. عن ابی ہریرہ رضی اللہ عنہ قرأ اذا السماء انشقت فسجد بها فقیل له فی ذلک قال لو لم ار النبی صلی اللہ علیہ وسلم یسجد لم اسجد. حضرت ابو ہریرہ سے روایت ہے کہ انہوں نے سورت عز السماء انشقت پڑھی تو اس میں سجدہ کیا، اس کے متعلق ان سے دریافت کیا گیا تو کہنے لگے اگر میں رسول اللہ صلی اللہ علیہ وسلم کو اس میں سجدہ کرتے نہ دیکھتا تو میں بھی سجدہ نہ کرتا. دیکھیں یہاں سے دلیل مل گئی کہ صحابہ کوئی ایسا کام کرتے ہی نہیں تھے جو کہ نبی صلی اللہ علیہ وسلم نے نہ کیا ہو. بعض لوگ نماز میں آئے سجدہ کی تلاوت مکروہ خیال کرتے ہیں، حضرت ابو ہریرہ پر اعتراض کی یہی وجہ تھی، لیکن انہوں نے کہا کہ ایسی کوئی بات نہیں. تو آج کے دور میں اب کیا ہوگا، نماز کے دوران خاص طور پہ اب دیکھیے تراویوں میں تو پورا قرآن پڑھتے ہیں ہم لوگ، تو اب قرآن میں جہاں آیت سجدہ آئے گی تو کیا وہ نہیں پڑھیں گے؟ پڑھیں گے، اور امام بھی سجدہ کریں گے تو پیچھے مقتدی بھی ان کے پیچھے سجدہ کریں گے. اب سوال پیدا ہوتا ہے کہ ایک انسان کسی ایسی جگہ تلاوت کر رہا ہے یا سن رہا ہے جہاں سجدہ نہیں کر سکتا، بہت سارے لوگ ہیں، بھرا ہوا ہے ہال، تو کیا کرے؟ اس کا طریقہ دیکھیے گا. ملم یجد مودی للسجودی من الزحام، وہ شخص جو ہجوم کی وجہ سے سجدہ تلاوت کے لیے جگہ نہ پائے تو وہ کیا کرے؟ عن ابن عمر رضی اللہ عنہما قال کان النبی صلی اللہ علیہ وسلم یقرا علینا سورۃ فیہا السجدۃ فیسجد ونسجد حتی ما یجد احدنا مکانا لمادی جبہتی. حضرت ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے، انہوں نے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم ہمارے سامنے سجدے والی سورت تلاوت فرماتے تو آپ سجدہ کرتے اور ہم بھی سجدہ کرتے، یہاں تک کہ ہم میں سے کسی کو اپنی پیشانی رکھنے کی جگہ نہ ملتی. کیا پتا چلا کہ نبی صلی اللہ علیہ وسلم سورت پڑھتے تو سجدہ ایسے ہلکا سا جھک جانا، یعنی نیچے جگہ بھی نہیں مل رہی ہے، جیسے بعض دفعہ آپ گاڑی میں بیٹھے تلاوت سن رہے ہیں، آگے دوسری سیٹ ہے کچھ بھی تو ہلکا سا جھک جائیے تو بھی جھکا جا سکتا ہے، ٹھیک ہے. دوسری ایک اور چیز بھی ہے کہ اگر فوری جگہ نہ ملے، نہ کر سکے تو بعد میں بھی کیا جا سکتا ہے، اگر جگہ نہ بنے سجدہ کرنے کی تو اس کو بعد میں کر لیجئے تو بھی ٹھیک ہے، ٹھیک ہے. تو ساری بات کا خلاصہ کیا ہے، جو سجدہ تلاوت کے بارے میں ہم قرآن میں پڑھ رہے ہیں، حدیث میں پڑھ رہے ہیں، تو تقریباً 15 آیات ہے جن میں سجدہ ہوتا ہے. سورت حج میں 2 سجدے ہیں، یہ اس کی ایک یونیک بات ہے. फिर दूसरी बात है कि आम हालात में जब भी तिलावत हो, जो भी आयत आए उस पर सजदा कर लेना चाहिए। अगर कभी ना कर सकें तो बाद में कर लें, बाद में भी नहीं कर सके तो गुनाह नहीं होगा, करेंगे तो अजर मिलेगा, ना करें तो अजर नहीं है। फिर अगली बात यह कि आम हालात में बावजू रहना चाहिए, लेकिन किसी वजह से अगर वजू ना हो या वजू के रास्ते की रुकावट है, मसलन कुफर है, शिरक है, या पीरियड्स हैं, या कोई ऐसी हालत है, तो सजदे के लिए झुक जाना भी कोई बुरी बात नहीं है, उतना भी काफी है। एक एक्स्ट्रा नेकी है जो कर रहे हैं तो अजर मिल जाता है। ठीक है जी, आमतौर पर ये दुआ पढ़नी चाहिए, सजदा वजीहा लिल्लज़ी खलक़ वसव्वर वशक्क समहू वबसरहू बिकौलिही वक़ुव्वतिही। लेकिन अगर याद नहीं है तो फिर कम अज़ कम सजदे की जो दुआ है सुब्हानअल्लाह वो पढ़ लीजिए, लेकिन याद कर लेनी चाहिए, कोई मुश्किल नहीं है, लेकिन बहरहाल फिर दूसरी पढ़ी जा सकती है। ठीक है, चलिए अगली बहुत ही अहम बात है, नमाज कसर का बयान, सफर की नमाजें कैसे पढ़े। इसमें हमेशा लोग भूल खाते हैं, जब कहीं जाएं तो अमूमन सवालात उठते हैं। तो आइए देखिए, किताब तकसीर सलाती, कसर, कसर किसको कहते हैं, छोटे
छोटी
करने को। तो सफर में नमाज चूंकि छोटी हो जाती है, उसीलिए इस नमाज को नमाज कसर कहते हैं। अच्छा, आप काफ की जगह काफ बोल दें कसर, या स्वाद की जगह सीन बोल दें, कसर तोड़ने को कहते हैं। तो कसर, काफ स्वाद, काफ को काफ और सीन को सीन कर दिया, स्वाद को सीन कर दिया, तो कसर मैंने तोड़ना, तो वो तो कोई नमाज नहीं होती। तो लिहाजा हमें अपने मखारिज को भी फिक्स करना है इंशाल्लाह। इसके बारे में चंद बातें, पहला सवाल, नमाज कसर और मुसाफिर कितनी इकामत पर कसर करें, यानी कितने दिन एक जगह जाके रहे कि उसमें कसर होगी। मा जाफ तकसीरी व कम युकीम हत्ता यकसुरा, बड़ा अहम सवाल है ना लोगों का। अब इसकी सारी हदीसें इकट्ठी पढ़ ले, मैं इन पे खुलासा करूंगी। पहली एक हदीस, दूसरी से ही परेशान ना हो जाइएगा। अन इब्ने अब्बास रदियल्लाहु अन्हुमा काला अकाम नबी सल्लल्लाहु अलैहि वसल्लम 19 यक्सुरु, रवाहु बुखारी। हजरत इब्ने अब्बास रजी अल्लाह तआला अन्हु से रिवायत है कि उन्होंने फरमाया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फतह मक्का में 19 दिन ठहरे और इस अरसे में कसर करते रहे। अब आप नोट कीजिएगा, हिजरत के 4th साल कसर की इजाजत नाजिल हुई, सूरत निसा में वायत मौजूद है। फजर की फर्ज नमाजों में कसर नहीं होती और ना ही इस सफर में कसर की इजाजत है, जो गुनाह की नीयत से किया जाए कि चलो जी हम नमाज थोड़ी कर लें। इस वजह से सुन्नत की तबाह क्या है कि दौरान सफर कसर नमाज पढ़ी जाए, अगरचे पूरी पढ़नी भी जायज है, लेकिन कसर पढ़ना अफजल है। अब हदीस में जिस सफर का जिक्र है और 19 दिन है, और ये हमारे कल्चर में बड़ी मारूफ बात पेश की जाती है कि 19 दिन तक फिर कसर होगी, तो नोट कीजिएगा कि फतेह मक्का का मौका था, हंगामी हालात थे, पता भी नहीं था कब जाएंगे, फुर्सत के लम्हात मुयस्सर आने का इल्म नहीं था, इसलिए आज जाते हैं, आज जंग खत्म होती है, कल होती है, कल होती है, तो क्या हुआ, 19 दिन गुजर गए। तो आप उतने दिन पढ़ते रहे, लेकिन अगली दूसरी रिवायात से भी ये बात पता चले कि आपको कि आम हालात में, जैसे कि हम लोग अमूमन सफर करते हैं, प्लानिंग सफर वाली होती है, तो 3 दिन, 3 दिन यानी जिसको आप कह लें कि 4th दिन जब आ जाता है, उस वक्त तक कसर की जा सकती है। और मुसाफत इतनी, बाज लोग 9 मील की बात तो करते हैं, लेकिन दो चीजें समझ लें। 19 वाली रिवायत आपने पढ़ ली, ये रिवायत कौन सी है, मैं आपको इसको एक प्रैक्टिकल एग्जाम्पल से समझाना चाहती हूँ। आप यहाँ से पाकिस्तान गए, आप 20 दिन के लिए गए, आज आप लाहौर उतरे, फिर आप में से बहुत सारे वहां से निकले तो खारियां चले गए, खारियां गए 2-4 दिन के बाद आप कहते हैं जेलम में खाला रहती, उनको मिलाते हैं, जेलम गए तो किसी का दिल चाह चले पिंडी में चलते हैं, वहां चलते हैं, वहां से उठे तो आप इस्लामाबाद चले गए, वहां गए कहते हैं चलो जरा मरी भी देखा है, भला नॉर्वे अच्छा है कि मरी अच्छा है, आप उठे तो मरी चले गए। आप 20 दिन में आप इधर से उधर घूमते ही रहे तो आप 20 दिन पूरी कसर ही पड़ेंगे, क्योंकि आप टिके नहीं एक जगह। आप एक जगह जाएं और वहां से इधर से उधर घूमते रहेंगे तो वो आपकी कसर है, लेकिन अगर आप यहाँ से सीधा लाहौर गए और लाहौर से वापस आप आ गए और आपकी टिकट बुक थी, आपका एवरीथिंग स्केड्यूल थी कि आप 15 दिन है, 12 दिन है, 20 है, तो बस आप फिर पूरी ही पड़ेंगे। हाँ, आप शुरू से ही प्लानिंग करके गए 3 दिन रहना है और 4th दिन वापस आ जाना है, तो फिर तीनों दिन कसर हो गई। ठीक है, तो एक वो हालात होते हैं कि पता नहीं कि वापस कब जाना है, 6 माह भी गुजर सकते हैं आपको ऐसे, अभी इधर अभी उधर, अभी आज टिकट होती आज जाते, तो कसर चलती रहेगी। तो जो मुझे बात समझ आती है ना, कसर का ताल्लुक कैफियत से भी है। आप समझिए कि सहूलत क्यों मिली आज के दौर में, तो लोग कहते हैं कि घर वाले को कसर पढ़नी चाहिए जितना वो काम करता है, एक तो मेहमान ने काम को नहीं करना, रोप चलाना है डालना है, और दूसरा होता है कस नमाजें भी वो थोड़ी पड़े। लेकिन आप इसकी हिकमत समझें कि इस्लाम को ना ये जो रूटीन लाइफ चल रही होती है बड़ी अच्छी लगती है, इसमें हर चीज स्टेबल होती है। आपको पता है अभी घर जाएंगी, ये करेंगी वो करेंगी, आज कपड़े धोएंगी, आज इस्त्री करेंगी, ये हर चीज रूटीन पे है। सफर में कोई चीज रूटीन पे नहीं होती, सफर बजाते खुद एक अजाब का टुकड़ा कहलाता है। तो अल्लाह ने सफर में ये चीज सहूलत दे दी कमी की। एक और वजह, इस्लाम में सफर हमेशा बामकसद होते हैं, बेमकसद सफर नहीं करता बंदा, मकसद के साथ गया। अब अगर वहां गया, अभी जोहर पड़ी, फिर असर का वक्त हो गया, फिर थोड़ा सा काम शुरू किया तो मगरब हो गया, फिर पता चला दिन खत्म हो गया। तो इस्लाम कहता है कि तुम नमाजों को मुख्तसिर भी कर लो और जमा भी कर लो, तो लिहाजा काम खत्म करो और जल्दी से वापस आओ। बाहर जाए तो सबसे पहला गोल क्या आना चाहिए कि एज सून एज हम घर वापस पहुंचे। तो लिहाजा ये सफर की नमाज कम करने की वजह क्या थी, बेचैनी। लेकिन अगर अब आप कहीं गए और स्टेबल होके बैठे हुए हैं, मजे से बैठे हैं, सुबह भी चाय आपके सामने आ रही, शाम को भी आ रही और लोग मिल रहे हैं, तो फिर आप बुरी पड़ेंगे, ठीक है। इस लिहाज से हाँ, 3 दिन तक का सफर है तो फिर आप कसर पड़ेंगे, फिर कसर पड़ने का ज्यादा अजर है। आप कहते हैं नहीं जी नमाज पूरी पढ़ लें, हमें कौन से काम है, नहीं, तोहफा है अल्लाह का, आगे आप पढ़ेंगे इंशाल्लाह। तो अल्लाह ने अपनी तरफ से ये गिफ्ट दिया, इसको कबूल करना चाहिए। अगली रिवायत देखिए, अनस रजी अल्लाह अन्हु काला खरजना मा नबी सल्लल्लाहु अलैहि वसल्लम मिन अल मदीना इला मक्का फकान युसल्ली रकअतैन रकअतैन हत्ता रजाना इला अल मदीना कुलतु अकुमतुम बि मक्का शैयन काला अकमना बिहा अशरा। हजरत अनस रजी अल्लाह तआला अन्हु से रिवायत है कि हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हमराह मदीना से मक्का तक गए। आप इस दौरान दो दो रकत पढ़ते रहे, यहां तक कि हम लोग मदीना लौट आए। आपसे दरियाफ्त किया गया कि आपने मक्का में कितने दिन क़याम किया, आपने फरमाया हम वहां 10 दिन ठहरे। अब आप यहाँ फिर देखिए, 10 दिन तक रहे और आपने तो कसर पड़ी, हम कह रहे हैं 3 दिन के। तो आप देखिए कि आप जब हज के लिए गए तो क्या पूरा वक्त मक्का में रहते हैं, नहीं। आप देखिए कि सफर का हजरत अलविदा है, 8 जुलहज तक तो मक्का में रहे कसर की, फिर 8 को निकले जुलहज से तो मीना चले गए, जोहर की नमाज आपने मीना में अदा की। तो मुद्दते इकामत 4 दिन तक नमाज कसर की जा सकती है। आप मक्का में 4 जुलहज को पहुंचे थे, तो बात वही है जो अभी मैंने आपको समझाई कि अभी मक्का में, अब मीना में गए, अब मुजदलफा में गए, अरफात है उधर है, तो वो मुसलसल सफर ही होता है, तो उसमें फिर कसर पड़ी जाएगी, ठीक है। आज भी आपने देखा है अल्लाह आपको हज करवाए, हज वाले दिन भी आप कसर पढ़ते हैं, जोहर और असर को जमा भी करते हैं बाज दफा, और सिर्फ फर्ज पढ़ते हैं। अल्लाह के बंदो इतने पैसे लगा कर गए, वहां जाकर नमाजें भी थोड़ी पढ़ी, बस अल्लाह कह रहा है, क्योंकि हज का असल जो मकसद था वो आपको भाग दौड़ करा के अल्लाह ने देख लिया। गर्मी पसीना भूख बगैर घर के, तो अल्लाह ताला लंबी लंबी नमाजों से नहीं, अपने हुक्म की इत्तबा करने से बंदे से खुश होता है, ठीक है। अब आगे थोड़े से सवाल उठे कि हज के दिनों में हम क्या करेंगे, तो सलातु बिमिना, मिना में नमाज का क्या तरीका होगा, कसर करेंगे कैसे करेंगे। अन इब्ने उमर रजी अल्लाह अन्हुमा कला सल्लैतु मा नबी सल्लल्लाहु अलैहि वसल्लम बिमिना रकअतैन व अबी बकर व उमर व मा उस्मान सदर मिन इमारतिही सुम्मा अतम्महा। हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह तआला अन्हु से रिवायत है कि उन्होंने फरमाया कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अबू बकर सिद्दीक रजी अल्लाह अन्हु और हजरत उमर रजी अल्लाह अन्हु के साथ मीना में दो दो रकत पढ़ी, और हजरत उस्मान के साथ भी शुरू खिलाफत में दो ही रकत पढ़ी। इसके बाद उन्होंने पूरी नमाज पढ़ना शुरू कर दी। बात वाज़े, अयाम हज में मीना, अरफात और मुजदलफा में नमाज कसर ही पढ़ी जाएगी। सफर हज की बिना पर यह रियायत हर हाजी के लिए है। हजरत उस्मान ने एक खास उजर की बिना पर नमाज पूरी पढ़ना शुरू कर दी थी, अगरचे अब्दुल्ला बिन मसूद ने इस पर अपनी सख्त नागवारी का इजहार कर दिया, जो अगली रिवायत में आ रही है। तो आप देखिए कि हम अकल को इस्तेमाल करें तो हम तो और एक्स्ट्रा नमाजें पढ़ें, लेकिन आम नमाजें भी छोटी हो रही हैं, क्योंकि सुन्नत है। यही हमारे दीन की खूबसूरती है कि जिस काम को अल्लाह के नबी ने किया हम बगैर अकल इस्तेमाल करके कर लें, ठीक है। अन हारिसत इब्नि वहब रज़ी अल्लाहु अन्हु काल सल्ला बिना नबी सल्लल्लाहु अलैहि वसल्लम आमना मा काना बिमिनन रकअतैन। हजरत हारिसा बिन वहब से रिवायत है कि उन्होंने फरमाया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बहालत अमन मीना में दो रकत नमाज कसर पढ़ाई, यानी जंग नहीं थी लगी हुई, कोई खौफ नहीं था, फिर भी आपने दो रकत ही पढ़ी। अगरचे कुरान में सफर में कसर करने को हंगामी हालत से शुरूत किया गया, यानी कंडीशनल बताया गया, ताहम इस हदीस से साबित होता है कि दौरान सफर बहालत अमन भी कसर की जा सकती है। अन इब्ने मसूद रदी अल्लाह अन्हु लम्मा कील लहु सल्ला बिना उस्मान इब्न उफान रदी अल्लाह अन्हु बिमिनन 4 रकातान استرجع ثم قال صليت مع رسول الله صلى الله عليه وسلم بمنى ركعتين وصليت مع ابي بكر رضي الله عنه بمنى ركعتين وصليت مع عمر بن الخطاب رضي الله عنه بمنى ركعتين فليت حزي من اربع ركعات ركعتان متقبلتان. اب دیکھیے صحابہ کا عمل اور ان کا عقیدہ کیا تھا. حضرت ابن مسعود سے روایت ہے کہ انہوں نے بتایا کہ حضرت عثمان نے مینا میں چار رکعتیں پڑھی. یعنی یہ کب انیوژل چیز ہے, صحابہ نے تو اللہ کے نبی کے ساتھ پوری پڑھی تھی تو صحابہ کو یہ عجیب لگا. تو حضرت عثمان نے جب چار پڑھی تو انہوں نے انا للہ و انا الیہ راجعون پڑھا, یعنی افسوس کا اظہار کیا, غم کا اظہار کیا, اور فرمایا کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ مینا میں دو رکعتیں پڑھی اور ابو بکر صدیق رضی اللہ عنہ اور عمر فاروق کے ساتھ بھی مینا میں دو دو پڑھی, کاش کے چار رکعت کی بجائے میرے حصے وہی دو مقبول رکعتیں آئیں. کیا پتہ چلا کہ وہ دو بہتر ہیں جو نبی کی تبا میں تھی اور یہ چار درست نہیں ہیں. پھر روایت سے یہ ثابت نہیں ہوتا کہ عبداللہ بن مسعود کے نزدیک دوران سفر قصر کرنا واجب ہے, کیونکہ اگر ایسا ہوتا تو صرف انا للہ پڑھنے پر اکتفا نہ کرتے بلکہ بتاتے کہ آپ نے غلط کیا ہے, چار کیوں پڑھی ہیں. تو کیا پتہ چلا کہ جب اختلاف کا ڈر ہو اور شر پھیلنے کا خطرہ ہو تو پھر بات آدھی کر کے اگلے کو سوچ دے کر خاموش ہونا چاہیے. ہاں اگر سفر کے دوران پوری نماز پڑھنی بدعت ہوتی تو پھر وہ اس پہ ضرور بولتے. تو عام رویہ کیا ہونا چاہیے کہ پسندیدہ عمل یہ ہے کہ چھوٹی پڑھیں, قصر پڑھیں, لیکن اگر کوئی کسی بات میں آ کر پوری یا زیادہ پڑھتا ہے تو پھر اس میں بحث نہیں کرنی چاہیے. آج ہمارا مسلمانوں کا مسئلہ کیا کہ ہم چھوٹی چھوٹی باتوں میں بحثیں بہت کرتے ہیں اور دوسروں کو جھٹلا کر خود کو سچا ثابت کرتے ہیں, اور بعض دفعہ فرض بھی نہیں لوگ پڑھتے اس پہ بحث نہیں کرتے, لیکن نفل چیزوں کو ہم بہت زیادہ اس طرح سے کھینچ لیتے ہیں کہ جس کی وجہ سے بعض دفعہ مسجدیں بھی دو دو ٹکڑوں میں ڈھل جاتی ہیں. اللہ تعالیٰ ہماری اصلاح فرمائے. انشاءاللہ اس کو بعد میں کنٹینیو کریں گے کہ کتنی مسافت پہ ہو اور خاص طور میں پھر سفر میں کیا گاڑی پہ بیٹھ کے پڑھیں گے, کھڑے ہو کے پڑھیں گے, یہ سارے مسائل اس میں انشاءاللہ تلاتے جائیں گے. چلیے جزاک اللہ خیر. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.